नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ। 2081 असार 30 गते दुई ठूला दल नेकपा एमाले र नेपाली कंग्रेस सहितको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। सरकारले एक वर्ष अवधि पूरा गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका आर्थिक सूचकहरू सकारात्मक देखिएको, विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको, नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानूनहरू संशोधन भएको, अब सेवाग्राहीले लामो लाइन बसेर सेवा लिने होइन घरमै बसेर अनलाइन सेवालाई व्यापकता बनाउने उल्लेख गर्नुभएको छ। अर्कोतर्फ हिजो मात्र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको समीक्षा भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभामा बोल्दै सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कुनै तयारी र काम नहुँदै जस लिइहाल्नुपर्ने प्रधानमन्त्रीको बानी रहेको जस्ता अभिव्यक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनुभएको छ। प्रचण्डको यो अभिव्यक्ति लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाब पनि दिइसक्नु भएको छ। आज हामी सरकारको एक वर्ष कति सफल कति असफल वा यो लगायतको सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम। गौतमजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद धन्यवाद।
अब सरकारले एक वर्ष पूरा गरेको छ, यहाँको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षको अवधि हिजो पूरा गरेको छ। यो अवधिमा यो अवधिलाई नेकपा एमाले कसरी लिएको छ, यहाँले कसरी लिनु भएको छ?
पहिलो कुरा त तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि अहिले नेकपा एमाले र नेपाली कंग्रेस बीचको पार्टीहरूको बीचमा भएको सहमति अनुसार हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्य अवधिको एक वर्ष पूरा गरेको छ। र यो एक वर्षमा सबभन्दा पहिले यो सरकार कुन ग्राउन्डमा कुन स्थितिमा कुन परिवेशमा गठन भएको थियो भन्ने कुरा एकचोटि स्मरण गर्न जरुरी छ। मुलुकमा व्याप्त अराजकता अस्थिरता र सरकारहरूको पटक पटक फेरबदल हुने जो परिस्थिति विद्यमान थियो र हाम्रा विकास साझेदारहरूले पनि हामीमाथि प्रश्न उठाएका थिए कि नेपालमा एउटा स्थायी प्रकृतिको सरकार बन्छ कि बन्दैन या लगानीको वातावरण चाहिँ बन्छ कि बन्दैन भन्ने हिसाबमा प्रश्न उठिरहेको सन्दर्भ पनि हामीसँग थियो र यस्तो एउटा जटिल र विषम परिस्थितिको जगमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यो संयुक्त गठबन्धन जो सरकार बन्यो यस हिसाबले हेर्दा यो सरकार गठन भइसकेपछि अहिले तपाईँले मुलुकमा जुन किसिमको अराजकता र अस्थिरता चाहिँ थियो त्यो चाहिँ एक हतले त्यो चाहिँ समाप्त भएको छ। अर्कोतिर व्यवस्थामाथि नै गणतन्त्रमाथि नै चुनौती दिएर यो व्यवस्थाको विकल्पमा नयाँ खालको व्यवस्था ल्याउँछौँ भन्ने जुन खालको अदण्डता उदण्डता जुन खालको अराजकता सडकमा प्रदर्शन भएको थियो त्यो परिस्थितिलाई पनि सरकारले एक ढङ्गले किनारा लगाएको अवस्था छ। त्यसैले भन्दाखेरि राजनैतिक रूपमा यो सरकारले जुन उद्देश्य राखेर यो सरकार गठन भएको हो त्यसमा यो सरकार पूर्णत सफल छ भनेर भन्न सकिन्छ। र अर्कोतर्फ अब यो सरकारको तपाईँले नै अघि उल्लेख गरिसक्नुभयो कि मुलुकको आर्थिक अवस्था जुन खालको दुरावस्था थियो, मुलुकको अर्थतन्त्र चौपट थियो र यो अर्थतन्त्रलाई वर्तमान गठबन्धन सरकार आइसकेपछि अर्थमा अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति सबभन्दा पहिले सरकारले आफ्नो अर्थ मन्त्रालय मार्फत केही नीतिगत र कानुनी सुधारका निम्ति 15 भन्दा बढी कानुनहरूको चाहिँ व्यापक परिवर्तन र सुधार गरेर सेवाग्राहीलाई सहज ढङ्गले सेवा पुर्याउने क्रममा र निजी क्षेत्रलाई विश्वास लिने क्रममा या मुलुकको लगानीको वातावरण निर्माण गर्ने क्रममा जति चाहिँ कानुनहरूले निर्माण गरेर सुधार गरेर यसलाई अगाडि बढाउने कोसिस गर्यो त्यसपछि नेपालको अहिलेको हेर्दा राज्यले राष्ट्रले या सरकारले अपेक्षा गरे अनुसारको परिणाम प्राप्त त भइसकेको छैन। तथापि पनि आर्थिक रूपमा राजस्व वृद्धि भएको छ, लगानीको वातावरण बनेको छ, रेमिटेन्स बढेको छ, निर्यात बढेको छ, आयात बढेको छ, यसरी एउटा चाहिँ सिङ्गो अर्थतन्त्रको आकार झन्नै 4 खरबले माथि बढेको छ र विगत गत साल 3.87% को राजस्व अहिले बढेर 4.61%मा यसले वृद्धि भएको छ भनेपछि अर्थतन्त्रको दृष्टिकोणबाट पनि वर्तमान सरकारले के हासिल गर्यो त भन्दाखेरि यसले चाहिँ केही पोजिटिभ र सकारात्मक चाहिँ परिणामहरू चाहिँ प्राप्त गरेको छ र नेपालको अर्थतन्त्र एउटा पोजिटिभ र सकारात्मक दिशामा अगाडि बढेको छ. यस हिसाबले पनि सरकारलाई असफल भन्न मिल्दैन भन्ने कुरा मैले राख्न खोजे हो.
अब जसरी दुई ठूला दलको गठबन्धन बन्यो एउटा सात बुधे सहमति गर्दै, यसको एउटा प्रमुख कारक चाहिँ मुलुकमा अस्थिरता राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने थियो. पटक पटक सरकार परिवर्तन हुने जसकारण चाहिँ एउटा अस्थिर खालको अवस्था चाहिँ अन्त्य गर्ने दुई दलबीच समझदारी थियो. सँगै सात समझदारीमा संविधान संशोधन लगायतका विषयहरू पनि समावेश गरिएका थिए. अब जुन जसरी दुई ठूला दलबीच सहमति भएको थियो, यो सहमति अनुसार नै वर्तमान सरकार अगाडि बढेको छ त?
बिल्कुल, सहमतिकै जगमा यो सरकार अगाडि बढेको छ र यो सरकारको निम्ति सात बुधे सहमति भनेको सरकार सञ्चालनको एउटा रोड म्याप हो. यहाँले यसैमा जोडेर एउटा प्रश्न के उठाउनु हो भन्दाखेरि संविधान संशोधनको प्रश्न पनि हाम्रो के अरे मेजर प्रश्न नै थियो. त्यसका बारेमा मैले दुई तिनवटा कुरा यहाँलाई स्पष्ट गर्न चाहन्छु कि वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको प्रश्नलाई पनि प्रमुख एजेन्डाको रूपमा अगाडि सारेको थियो. यसका दुईटा कारण थिए. एउटा चाहिँ हाम्रो संविधानले हरेक 10 वर्षमा संविधानको पुनरावलोकन हुने एउटा चाहिँ संवैधानिक व्यवस्था गरेको छ. यो संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने ठाउँमा वर्तमान सरकार आइपुग्यो भनेपछि संविधान संशोधनको प्रश्न या पुनरावलोकनको प्रश्नबाट पनि यो सरकार पछि हट्न मिल्दैन. दोस्रो कुरा, अहिले जुन खालको निर्वाचन प्रणाली छ त्यो निर्वाचन प्रणाली यति महँगो यति खर्चिलो छ कि यो निर्वाचनमा जनताका छोराछोरी या स्वाभिमानी मान्छेहरू निर्वाचनमा चाहिँ भाग लिन सक्ने परिस्थिति उम्मेदवार बन्न सक्ने परिस्थिति छैन भनेपछि निर्वाचन प्रणाली पनि अत्यन्त महँगो र खर्चिलो छ भन्ने सन्दर्भलाई ध्यानमा राखेर हामीले यसमा कहाँ कहाँ सुधार गर्न सक्छौँ, शासकीय सुधारको कुरा होला या निर्वाचन प्रणालीको सुधारको कुरा होला र यो पुनरावलोकनको बेला नै संविधान संशोधनको वातावरणबाट यसलाई अगाडि बढाउनुपर्छ र यसमा राष्ट्रिय सहमतिको वातावरण तयार गर्नुपर्छ भन्नेमा सरकारको कमिटमेन्ट अहिले पनि छ. सरकार त्यसमा प्रतिबद्ध छ, पार्टी पनि त्यसमा प्रतिबद्ध छ. र सवाल के छ, एउटा संवैधानिक प्रक्रिया के छ भन्दाखेरि संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै संसदमा एउटा संविधानको कुनै पनि धारा पास गर्नको लागि 2/3 मेजोरिटी चाहिन्छ. हामीलाई 2/3 मेजोरिटी अहिले तपाईँले प्रतिनिधि सभामा त ठिक हो तर राष्ट्रिय सभामा जाँदाखेरि गठबन्धनको 2/3 मेजोरिटी छैन, बहुमतै पुर्याउन उसलाई हम्मे छ भने यस्तो परिस्थितिमा संविधान संशोधनको ढोका न्यूनतम आधार जग भनेको 2/3 मेजोरिटी हो. त्यसैले हामीले भन्ने के आएका छौँ भन्दाखेरि जब गठबन्धनलाई 2/3 मेजोरिटीको सुनिश्चित हुन्छ त्यही दिन संविधान संशोधनको प्रश्न टेबल हुन्छ भनेर हामीले भनेका छौँ र अहिले संविधान संशोधनको प्रश्न प्रत्येक राजनीतिक दलको आफ्नो इनर डिस्कसनको आन्तरिक छलफलको प्रश्न चाहिँ बन्नुपर्छ र बनि पनि रहेको छ कि आफ्नो दलको तर्फबाट संविधानमा संशोधन गर्न चाहेको एजेन्डा के हो भन्ने विषयमा छलफल हुन जरुरी छ. तर देखिन्छ के भने आफ्नो दलको ओपिनियन सार्वजनिक नगर्ने, आफ्नो दलमा त्यसलाई छलफल नगर्ने, तर भन्ने के भन्दाखेरि खै यो यो संविधान संशोधनको प्रश्न सत्ता निर्माण गर्ने भराङ बन्यो भनेर यसलाई टिका टिप्पणी आलोचना चाहिँ गर्ने देखिन्छ. र हिजो पनि तपाईँले प्रमुख प्रतिपक्षी दलका नेताजीले चाहिँ संसदमा प्रस्तुत गरेको विचारले पनि सरकारको टिका टिप्पणी आलोचना अलि बढ्ता गरी चाहिँ यस्ता कुराहरूमा केन्द्रित भएको मैले देख्दछु. त्यस हिसाबले म के भन्छु भने संविधान संशोधनको प्रश्नबाट सरकार पछि हटौ बिल्कुल हटेको छैन, पार्टी पछि हट्यो बिल्कुल पछि हटेको छैन। के गरेर पर्खिरहेको छ त भन्दा, जबसम्म पार्लियामेन्टमा भनेको संसदमा, म फेरि दोहोऱ्याएर भन्छु, प्रतिनिधि सभा या राष्ट्रिय सभा होइन, दुवैलाई जोडेको संसदमा टू थर्ड मेजोरिटीको न्यूनतम ग्राउन्ड तयार नभएसम्म संविधान संशोधनको प्रश्न टेबल हुँदैन। किनभने गठबन्धनले आफूले टेबल गरेको चाहिँ प्रस्ताव पारित होस् भन्ने हिसाबले गर्छ र त्यसको जगमा टेकेर हामीले त्यस्ता मुद्दाहरूमा चाहिँ राष्ट्रिय सहमति गराउने कुरा गर्नु पर्यो। किन संविधान संशोधनको प्रश्न एमालेको मात्रै होइन, संविधान संशोधनको प्रश्न काङ्ग्रेसको मात्रै होइन, गठबन्धनको मात्रै होइन, यो तमाम पार्टीहरूको, देशका नागरिक समाजको पनि हो भन्ने कुरालाई हामीले ख्यालमा राखेर यो विषयमा आफ्नो ओपिनियनहरू राख्दै आएका छौँ।
अब प्रतिपक्षीको धर्म पनि होला सरकारको विरोध गर्नु, तथापि अहिले चाहिँ सरकारले गरेका कामहरू भन्दा सरकारको आलोचना कसरी हुन्छ, सरकारलाई खुइल्याउने कामहरूको भनौ न प्रतिपक्षी दलहरूबाट आइरहेका छन्। अब स्पेन भ्रमणदेखि लिएर विभिन्न विषयहरूलाई चाहिँ कसरी हुन्छ सरकारको कामलाई चाहिँ नकारात्मक ढंगले यो प्रस्तुत गर्ने प्रतिपक्षी दलहरूको मनासय जस्तो देखिन्छ। अर्कोतर्फ अब जसरी एउटा जनअपेक्षा थियो, दुई ठूला दल मिलेर अहिले सरकार सञ्चालन भइरहेको छ, यो हुँदा सामान्य सरकार भन्दा अलिकति फरक किसिमको जनताले अनुभूति हुनुपर्ने अपेक्षा पनि छ। अब तथापि अर्को संसदीय अभ्यासमा चाहिँ दुई ठूला दलमा एउटा ठूलो दल सरकारमा बस्ने, एउटा चाहिँ प्रतिपक्षमा बस्ने अभ्यास पनि विगतमा हुँदै आएको थियो। यो सन्दर्भलाई लिएर कसरी जनअपेक्षा र सरकारको जसरी काम गराई छ सामान्य सरकारको जस्तो काम गराई भएको हो कि जसरी दुई ठूला दल मिलेपछि त अलि सरकार बलियो भएर अलि सशक्त ढंगबाट जानुपर्ने, त्यो जनअपेक्षालाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब तपाईँले महत्त्वपूर्ण दुई तिनवटा जिज्ञासाहरू चाहिँ राख्नुभयो। एउटा चाहिँ सरकार गठन भएको स्थापित परम्पराभन्दा भिन्दै र नयाँ ढङ्गले यो सरकार चाहिँ गठन भएको छ कि प्रमुख प्रतिपक्ष र सत्तारूढ पक्ष हुनुपर्ने ठाउँमा दुवै मेजर दलहरू मिलेर सरकार गठन गरेको प्रसङ्ग पनि छ र यसमा पनि प्रमुख प्रतिपक्ष लगायत केही दलहरूले यसमा कटाक्ष पनि प्रस्तुत गर्दै आएका छन्। तर मैले अघि पनि बताइसकेँ कि मुलुकको जुन विषम परिस्थिति थियो र त्यो विषम परिस्थितिलाई हामीले सम्बोधन नगरी नहुनुपर्ने एउटा जो परिस्थिति चाहिँ विद्यमान थियो, त्यो परिस्थितिलाई ध्यानमा राखेर पार्टीहरूको बीचमा पार्टीहरूले स्टेपिङ नलिने हो भने राष्ट्र असफलताको दिशातर्फ जान सक्ने परिस्थितिलाई मध्यनजर गरेर हामीले यो सरकार गठन गरेका हौँ भन्ने कुरा म पहिलो राख्न चाहन्छु। दोस्रो चाहिँ जनताको जो अपेक्षा थियो यति ठुला दलहरू मिल्दाखेरि पनि परिणाम त आएन नि भन्ने जो टिका टिप्पणीहरू छन् कि म भन्न चाहन्छु कि अहिले नेपाली जनताको अपेक्षा र आकाङ्क्षाको चाङको चुली सगरमाथा जति अग्लो छ। मैले यसलाई आफ्ना माग र अपेक्षाहरू यी कुराहरू पुरा हुन् भन्ने खालको माग र अपेक्षाको चुली चाहिँ सगरमाथाभन्दा माथि छ र राष्ट्रिय सामर्थ्य चाहिँ त्यो ठाउँमा हाम्रो छैन। सबै दल मिलेर गर्दा पनि आखिर नै राष्ट्रिय सामर्थ्य र जनताको माग र मुद्दा र अपेक्षालाई कहाँनिर समायोजन गरेर अगाडि बढेर जाने भन्ने कुरा नै गम्भीर चुनौतीपूर्ण कुराहरू छन्। जस्तो चाहिँ अहिलेको चुनौती के छ भन्दाखेरि, तपाईँले अपेक्षित गरेको राजस्व पनि उठ्न सकिरहेको छैन, तपाईँले अपेक्षा गरेको पुँजीगत खर्च पनि के अरे बढेको छैन, अपेक्षा बढ्ने त बढेको छ, तपाईँले अपेक्षा गरे जस्तो बढेको छैन। मुलुक चाहिँ अहिले ग्रे लिस्टमा छ र त्यसबाट पनि यसलाई उम्काउनु छ भनेपछि एउटा अपेक्षित राजस्व पनि हामीले उठाउनु छ, अपेक्षित पुँजीगत खर्च पनि हामीले गर्नु छ र मुलुकलाई ग्रे लिस्टबाट पनि बाहिर लिएर आउनुपर्ने छ भनेपछि यस्तो जटिलताभित्र भएको सरकारले भर्खर अर्थतन्त्रलाई चलायमान बनाएर सकारात्मक दिशामा अगाडि बढाएको छ भनेपछि अब यसलाई हामी क्रमशः जनताका अपेक्षाहरू, नागरिकले अपेक्षा गरेको सुशासन डेलिभरीको मुद्दा या रोजगारीको मुद्दा या रोजगारीलाई न्यायोचित वितरण गर्ने मुद्दा, यस्ता धेरै मुद्दाहरू छन् जो सडकमा छन्, जनताको बोलीमा छन्, यी चिजलाई पनि सम्बोधन गरेर अगाडि जाने बाटोमा सरकार सकारात्मक ढङ्गले अगाडि बढिरहेको परिप्रेक्ष्यमा सरकारले केही नै गरेन भन्ने कुरा मान्न सकिँदैन र अहिलेसम्म अर्थतन्त्रका जति पनि इन्डिकेटरहरू छन् ती पूर्ण रूपमा सफलताको दिशातर्फ पोजिटिभ दिशातर्फ इङ्कित छन् भन्ने कुरालाई तथ्यमा आधारित भएर खण्डन गर्नुपर्ने तथ्यमा आधारित भएर आफ्ना भनाइ र दृष्टिकोणहरू राख्नुपर्ने एउटा परिस्थिति छ। त्यो परिस्थिति चाहिँ क्रमशः निर्माण हुँदै जान्छ भन्ने मलाई विश्वास छ।
भनेको अब हाम्रा अपेक्षाहरू धेरै छन्, अब तत्काल भन्ने बित्तिकै तत्काल सुधार होस् भनेको आफ्नो भनौँ न आफूले सोचेको तत्काल काम होस् लगायतका अपेक्षाहरू छन् जसले चाहिँ यो अपेक्षाहरू अब जुनसुकै सरकार आए पनि पूरा नहुने खालका पनि छन्। अब मुलुकको अर्थव्यवस्थालाई ध्यान दिँदै सोही अनुसारका कामहरू सरकारले अगाडि बढाउनुपर्छ र अहिले अर्थतन्त्रमा सुधारको संकेत तथ्याङ्कले पनि देखाइरहेको छ। अब यो सन्दर्भमा अब केपी शर्मा ओली नेतृत्वको सरकारको अबको बाटो कस्तो हुनुपर्छ, कस्तो हुन्छ?
होइन, अब आगामी दिनमा त यो सरकारले आफ्नो वर्ष दिनको समय व्यतीत गरे पनि यो सरकारको तर्फबाट पहिलो पटक उसले बजेट प्रस्तुत गरेको छ, भर्खर नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेको छ। प्रस्तुत गरेको नीति कार्यक्रम र प्रस्तुत गरेको बजेटको आधारमा पनि यसको चाहिँ दिशा सकारात्मक छ र केही राम्रा इन्डिकेटरहरू यसले औल्याएको छ। यसको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा यो सरकारले विशेष जोड दिनुपर्छ। आफूले ल्याएको बजेट, आफूले बनाएका कार्यक्रमहरू, आफ्ना नीतिहरूलाई कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने, त्यसमा कुनै किसिमको नै ल्याप्सेस नहोस् भन्ने कुरामा गम्भीरतापूर्वक ध्यान दिने, सुशासन र डेलिभरीको प्रश्नलाई प्रमुख आधार बनाएर त्यसमा त्यसलाई केन्द्रमा राखेर जनमैत्री र जनपक्ष हिसाबले त्यसलाई अगाडि बढाउने गरी अगाडि जानुपर्छ र अहिले सरकारको मुख्य काम नै भनेको आफूले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने हो भन्ने मलाई लाग्छ।
अब अर्कोतर्फ यो बीचमा थुप्रै सरकारका लागि सरकार चाहिँ विवादमा पनि आयो। अब सरकारकै मन्त्रीहरू पछिल्लो दिनमा विवादमा मुछिएका छन्, तथापि तिनीहरूलाई बर्खास्त गरिएन भनेर संचार माध्यममा समाचार टिप्पणीहरू पनि आइरहेका छन्। यो सन्दर्भमा के भन्नुहुन्छ यहाँ
तपाईँले? एउटा अहिलेको जेन्युन र धेरै महत्वपूर्ण प्रश्न चाहिँ उठाउनुभयो कि अहिले सरकारका मन्त्रीहरू जसरी विवादमा आइरहेका छन्, पहिलो कुरा के हो भने यो सरकार यो चाहिँ हाम्रो सिस्टम भनेको प्रधानमन्त्री सिस्टम हो र हाम्रो पार्टीले पनि यसलाई अत्यन्त गम्भीरतापूर्वक जसलाई मन्त्री जस्तो गरिमामय पदमा पठाएर त्यसबाट राज्यले अपेक्षा गर्ने कुरा, जनताले अपेक्षा गर्ने कुरा, पार्टीले अपेक्षा गर्ने कुरा जे हुन् त्यो चिजलाई छोडेर जसरी मन्त्रीहरूका नाममा जुन खालका अडियोहरू सार्वजनिक भइरहेका छन् यी निकै चाहिँ गम्भीर छन्, निकै चाहिँ के अरे लज्जास्पद छन् र निकै चाहिँ गैर जिम्मेवार छन्। भनेपछि यस्तो चिजको अविलम्ब छानबिन गरेर तथ्य के हो, तथ्यको नजिक पुगेर अविलम्ब एक्सनमा जानका निम्ति पार्टीले प्रधानमन्त्रीजीलाई भनिसकेको छ र प्रधानमन्त्रीजी पनि यो विषयमा अत्यन्त गम्भीरतापूर्वक ती तथ्यहरू के हुन् अलिकति त तथ्यको नजिक पुग्नु पर्यो नि त, अलिकति त तथ्यको नजिक पुगेर प्रधानमन्त्रीले आवश्यक समयमा आफ्नो स्टेप लिनुहुन्छ भन्ने कुरामा पार्टी विश्वस्त छ र हामी पनि विश्वस्त छौँ।
अब यो बीचमा विधेयकहरू अगाडि बढ्नुपर्ने थियो, विधेयकहरूले निष्कर्ष पाउनुपर्ने थियो, निजामती सेवा विधेयक, शिक्षा सम्बन्धी विधेयक चाहिँ अलपत्र परेको छ, अब लामो समयदेखि यो विधेयक अगाडि बढाउनु पर्यो भनेर सम्बन्धित सरकारवालाहरूको माग पनि छ। अब यी विधेयकहरू अगाडि बढाउन नसक्नु सरकारको कमजोरी हो कि के लाग्छ?
अब यस्तो छ, तपाईँले खास गरिकन शिक्षा विधेयकको कुरा गर्नुभएको होला होइन, निजामती सेवा विधेयकको कुरा गर्नुभएको छ। यी विधेयकहरू चाहिँ पार्लियामेन्टबाट पारित हुने कुरा चाहिँ यो सिङ्गो पार्लियामेन्टको चाहिँ कुरा आउँछ। सरकारले विधेयक ल्याएन, छलफलमा नै आएन भने सरकारको दायित्वको कुरा हुन्छ, सरकारको जिम्मेवारीको कुरा हुन्छ। तर अहिले चाहिँ परिस्थिति के छ भने विधेयकहरू आइसकेका छन्, विधेयकहरूमा आम र एउटा राष्ट्रिय सहमति बनाएर यसलाई निष्कर्षमा पुर्याउने चाहिँ प्रयास जारी छ। त्यसो भएको हुनाले यो प्रक्रियामै भएको विषयलाई हामीले धेरै टिका टिप्पणी नगरौँ र भनौँ कति भन्दाखेरि हामीले दुनियाँका अगाडि गरेको सार्वजनिक प्रतिबद्धता जस्तो शिक्षा विधेयक ऐनका सन्दर्भमा हामीले जो प्रतिबद्धता गरेका थियौँ त्यो प्रतिबद्धताको समय सीमा नाघिसकेको छ र यस्ता विषयहरूमा अविलम्ब स्टेपहरू लिएर एउटा सहमतिका आधारमा विधेयकलाई चाहिँ टुङ्ग्याउनुपर्छ भन्ने कुरामा हाम्रो पार्टी सचेत छ। त्यो दिशामा हामीले सरकारको पनि गम्भीर ध्यानाकर्षण गराइसकेका छौँ र जनताको चासोको विषयमा पार्टीको गम्भीरतापूर्वक ध्यान हामीले दिएका छौँ र यो विषयलाई अविलम्ब टुङ्ग्याउनका निम्ति हामीले दल मार्फत चाहिँ पार्टी पार्लियामेन्टमा पनि हाम्रो भूमिकालाई अझ अगाडि बढाएर यसलाई टुङ्ग्याउँछौँ भन्ने मैले विश्वास दिलाउन चाहन्छु।
अब काँग्रेस एमाले बीच गठबन्धन हुँदै गर्दा एउटा सहमति पनि भएको थियो सरकारको नेतृत्व आलो पालो गर्ने र सो सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा चाहिँ काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने भन्ने सहमति एक खालको बनेको थियो। अब यो सहमति अनुसार अब यो गठबन्धन अब भनौँ न अझै केही समय छ त्यो समयपछि प्रधानमन्त्री ओलीले अर्को सहयात्री दललाई चाहिँ सरकार हस्तान्तरण गर्नुहुन्छ भन्ने भनेर जुन विश्वस्त हुन सकिरहेको भनौँ न विश्वस्त आधार छैन भनेर एकातिर टिप्पणी पनि आइरहेका छन्। अब यो सन्दर्भलाई चाहिँ कसरी विश्वस्त हुन सक्छ अर्को दल?
अब यो गठबन्धन सरकारको महत्वपूर्ण नीतिगत रोडम्याप भनेको त्यही सात बुधे हो। सात बुधेको जगमा यो सरकार बनेको हो भनेपछि त्यो सात बुधे रोडम्यापले नै दुईटै पार्टीको सरकारको नेतृत्व गर्ने समय सीमा तोकेको छ र त्यो समय सीमालाई अक्षरशः पालना गर्न प्रधानमन्त्रीजी र हाम्रो पार्टी प्रतिबद्ध छ। यसमा कुनै शंका आशंका उठाइरहनु पर्ने जरुरी छैन।
हस् राजेन्द्र गौतमज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा सहभागी भइदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसँग, विशेष गरी सरकारको एक वर्षको अवधिको यो बीचमा भएका कामहरूको समीक्षा गरौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।